नमस्कार, म सुरेन्द्र पालपाली। रेडियो कार्यक्रम दिगो शान्तिमा तपाईँलाई हार्दिक स्वागत छ। यो कार्यक्रम प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्र नेपालसँगको सहकार्यमा शुक्ला फाटा एफएम कञ्चनपुरले तयार पारेको हो। प्राकृतिक स्रोत द्वन्द रूपान्तरण चौथो चरणको कार्यक्रम अन्तर्गत यो 42 रेडियो कार्यक्रम हो। प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्रले कैलाली, कञ्चनपुर, डोटी, डलधुरा, बाँके र बर्दिया लगायतका जिल्लाहरूमा अहिले प्राकृतिक स्रोतमा देखिएका द्वन्दहरू रूपान्तरण अभियान सञ्चालन गरिरहेको छ। प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्र नेपालले सुदूरपश्चिमको 7 जिल्लामा सञ्चालन गरिरहेको द्वन्द रूपान्तरण अभियान मध्ये आज हामी कञ्चनपुर अनि अछाम जिल्लातिर भइरहेको द्वन्द रूपान्तरण अभियानको सफलतासँगै गतिविधिहरूलाई यहाँहरूमा सुनाउने प्रयास गर्नेछौँ। आजको रेडियो कार्यक्रम दिगो शान्तिको सुरुवातमा यहाँहरूलाई कञ्चनपुर जिल्लामा के कस्ता द्वन्दहरूमा के कति काम भइरहेको छ भन्ने बारे यहाँका कोर सिकाइ समूह सहजकर्ता लक्ष्मण कार्कीसँग गरिएको एक कुराकानी सुनाउँदैछौँ।
म लक्ष्मण कार्की, प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्र नेपालको कोर सिकाइ समूहको चाहिँ सहजकर्ता।
सहजकर्ताको रूपमा काम गर्दै हुनुहुन्छ, द्वन्दहरू के कस्तो अवस्थामा रहेका छन्, के पाउनु भएको छ तपाईँले?
खास गरी यो प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्र नेपालले जल जङ्गल र जमिन सम्बन्धीका मुद्दाहरूमा चाहिँ काम गर्छ नि सर। यसमा चाहिँ रहँदाखेरि मैले अब यो विगतका पुरातनवादीहरू, परम्परागतवादी जुन चाहिँ हाम्रो प्रक्रियाहरू थिए द्वन्द रूपान्तरण गर्ने, द्वन्द मिलाउने कुराहरू, त्योभन्दा नितान्त यो चाहिँ फरक छ। यसमा चाहिँ मतलब जति पक्ष सँग छन् ती पक्ष सहमति बेगर कुनै पनि निर्णयहरू चाहिँ गर्ने, कुनै कार्यान्वयन नगर्ने कुराहरू र निष्कर्षमा नपुग्ने कुराहरू चाहिँ यसमा मैले पाएको छु। मैले यसमा चाहिँ काम गर्दाखेरि एउटा फरक पाटो के पाएको छु भने, जसको सवाल उसैको नेतृत्व भन्ने चिजबाट यो उत्प्रेरित भएर चाहिँ यो कार्यक्रम चाहिँ अगाडि बढिरहेको छ, जसलाई समस्या परेको छ त्यसैको नेतृत्वमा कुनै चाहिँ द्वन्द चाहिँ समाधान हुनमा सहज बताउनु हुँदो रहेछ भन्ने कुरा मैले पाएको छु।
लक्ष्मणजी, जस्तो अब एउटा द्वन्द आफैमा एउटा समस्या हो, त्यो समस्याभित्र एउटा पूर्व फर्केको मान्छे अर्को पश्चिम फर्केको मान्छेलाई मिलाउन के चुनौतीहरू पनि देख्नु भएको होला, के छ समस्या?
एकदमै सुरेन्द्रजी, यहाँले भने जस्तै द्वन्द भन्ने बित्तिकै यो चाहिँ द्वन्दमा काम गर्न साह्रै गाह्रो अवस्था चाहिँ छ। यद्यपि यति हुँदाहुँदै पनि अब चाहिँ एउटा पूर्वतिर एउटा पश्चिमतिर फर्केको मान्छेलाई चाहिँ आम्ने सामने चाहिँ भेटाउनु पर्ने कुराहरू हुन्छन्। त्यसका विभिन्न टेक्निकहरू हामीले चाहिँ पाएका हुन्छ, विभिन्न सिपहरू चाहिँ हुन्छ, अनि त्यसपछि अब यो पूर्व र पश्चिम फर्काउनेहरू पनि त्यो बिचमा हुन्छन्। ती बिचौलियाहरू त्यसरी चाहिँ मतलब बिचमा चाहिँ पूर्व पश्चिम फर्काएर चाहिँ तिनीहरूको भनौँ न त्यसरी चाहिँ मतलब द्वन्द पारिराख्ने पक्षहरूलाई पनि पहिचान गरेर उनीहरूकै अग्रसरतामा हामीले त्यो चाहिँ कामहरू गर्छौँ र तिनीहरूलाई पूर्व पश्चिम भएकाले आम्ने सामने चाहिँ ल्याउने प्रकारको काम हुन्छ। ती समुदायकै व्यक्तिहरूबाट चाहिँ हामीले काम चाहिँ अगाडि बढाउँछौँ।
तपाईँले द्वन्द रूपान्तर अभियानमा सहजकर्ताको रूपबाट गरेको कुनै द्वन्द सम्झन सक्नुहुन्छ?
मैले जनचेतना आधारित विद्यालय, शिव मन्दिर सनातन धर्म सेवा समिति, अहिले सादिकको देखत भोली टिम र अहिलेको चाहिँ लालजारी गाउँपालिका वार्ड नम्बर 4 चाहिँ द्वन्द हेरिरहेको छु। मैले त्यहाँ खास गरी विद्यालय पक्ष, बाढी पीडित पक्ष र त्यो मन्दिर पक्ष, तिनवटा पक्षसँग चाहिँ सरोकार रहेको चाहिँ द्वन्द छ। त्यो चाहिँ विद्यालयको जमिनमा बाढी पीडितहरू बसेका र मन्दिरले चर्चेको जमिनमा चाहिँ पनि त्यो चाहिँ बाढी पीडित दुई घरपरहरू बसेको, 7 घरपरा टोटल चाहिँ बसिरहेछन् त्यहाँ। उहाँहरूसँगको द्वन्दमा मैले काम गरिरहेको छु सर।
के छ द्वन्द, कहाँसम्म पुग्यो तपाईँहरूको त्यो द्वन्द?
विकल्पमा चाहिँ धारणा सङ्कलन गर्ने काम भएको छ, साझा विकल्पहरू चाहिँ पारित भइसकेका छैनन् र अहिलेसम्म चाहिँ सुरुको चाहिँ तपाईँको चाहिँ यो पूर्व तयारी बैठकदेखि लिएर अहिले चाहिँ हामी विकल्पमा चाहिँ धारणा सङ्कलन गर्ने कामसम्म पुगिरहेको छौँ।
कञ्चनपुर जिल्लामा यसरी सामुदायिक वनहरूमा विवादहरू छ, यो बढ्दो अवस्थामा छ कि के छ?
विवाद चाहिँ बढ्दो छ, अब झनै यो संघीयताले गर्दाखेरि चाहिँ यो स्थानीय निकायको जुन पुनर्संरचना भएको छ त्यसले गर्दा पनि यो जङ्गल हाम्रोमा पऱ्यो, यो उसकोमा पऱ्यो भन्ने खालका त्यस्ता विवादहरू झन् फजिँदै जान्छन्। त्यो विवाद भन्ने कुरो चाहिँ अब वर्ष जस्तो मलाई लागिरहेको छ। अहिले
स्थानीय निकायको चुनावबाट आएका प्रतिनिधिहरू भइसके पछाडि तपाईँहरूलाई काम गर्न कतिको सजिलो अप्ठ्यारो भएको छ?
के हदसम्म चाहिँ उहाँहरू चाहिँ जिम्मेवार हुनुहुन्छ, केसम्म चाहिँ केही सजिलो बनाएको छ, किनभने अब यो प्रक्रिया छुट्टै खालको, विशिष्ट खालको प्रक्रिया, यो चाहिँ जुन समुदायले अगालेको प्रक्रिया, समुदायले आफ्नो भनेर चाहिँ यसलाई अगाडि बढाएको प्रक्रिया हो। यो कुनै मतलब विद्वानले, कुनै चाहिँ बुद्धिजीवीले बनाएको प्रक्रिया होइन। बुद्धिजीवीहरूले स्थानीयसँग बसेर उनीहरू चाहिँ कुरा बुझ्दै जाँदाखेरि त्यहाँबाट यो प्रक्रिया भएको हुनाले अब यो प्रक्रियामा खास गरी हामीले चाहिँ अब एक पक्ष बोलिरहेको अवस्थामा अरू पक्षहरूले सुनिरहने र अर्को पक्ष बोल्यो भने अरू पक्ष सुनिरहने भएको हुनाले जवाब दिनु पनि सजिलो हुने र आफ्नो तर्क राख्ने कुराहरू भइसके पछाडि यो प्रक्रिया चाहिँ वैज्ञानिक रहेछ भन्ने खालको जनप्रतिनिधिहरूले पनि हामीलाई चाहिँ भन्नुभएको छ।
सहमति गरे पछाडि अक्षरशः पालना गर्ने, सहमतिलाई कार्यान्वयन गर्ने कुराहरू कतिको बलियो रहन्छ तपाईँहरूको टुल्सबाट?
अब आफैले कानुन बनाउने, आफैले त्यसको चाहिँ पालना गर्ने भन्ने प्रकारको कुरो भइसके पछाडि सुरुमा हामीले चाहिँ यो प्रक्रिया प्रस्तावहरू पारित गर्छौँ। प्रक्रिया प्रस्ताव पारित गरिसके पछाडि तपाईँको जसरी पूर्व तयारी बैठक, त्यसपछि चाहिँ अब द्वन्द नक्साङ्कन, त्यसपछि पक्षहरूसँग पहिलो भेटघाट, त्यसपछि तपाईँको चाहिँ माकुरा समूह क्षमता विकास त्यसपछि चाहिँ तपाईँको प्रक्रिया प्रस्ताव भन्ने हुन्छ। त्यो प्रक्रिया प्रस्तावमा हामीले धेरै कुराहरू उहाँहरूले उहाँहरूका आकर्षणित कुराहरू चाहिँ हुन्छन्, उहाँहरूसँग सम्बन्धित कुराहरू चाहिँ हामी उहाँहरूबाटै लिन्छौँ। र त्यस कुरामा चाहिँ अब यो एक प्रकारको कानुन हो, यो प्रक्रिया भनेको अब यो बाटो हिँड्दैछौँ, यो बाटो हिँडिसके पछाडि हामी सुरक्षित गन्तव्यमा पुग्छौँ पुग्दैनौँ भन्ने खालको यसले चाहिँ डिफाइन गर्छ। त्यसो भएको हुनाले अब हामीले चाहिँ त्यो प्रक्रिया अन्तर्गत रहेर कसरी चाहिँ तार्किक निष्कर्षमा पुग्ने भन्ने खालका कुराहरू यसबाट चाहिँ सुरु हुन्छन्। अब तपाईँहरूले चाहिँ यसमा सोचेर विचार गरेर चाहिँ अब राम्रो तरिकाले कसरी राम्रो हुन्छ, कसरी सम्भव छ यो द्वन्द्व रूपान्तरण गर्ने भन्ने सन्दर्भमा हामीले उहाँलाई कुरा भनिसके पछाडि उहाँहरूले त्यो उसमा टेकेर चाहिँ अब एक प्रकारको साझा सहमति हुन्छ। साझा सहमति भइसके पछाडि अब त्यो कार्यान्वयनको चरणसम्ममा पुग्न सकिरहेको अवस्था छैन, तर पछिल्लो पटक कार्यान्वयन भएका द्वन्द्वहरू चाहिँ अनुगमन गर्ने कुराहरू चाहिँ हाम्रो माथिल्लो तहको चाहिँ सरहरूले गर्नुहुन्छ। र त्यसमा चाहिँ अब अक्षर सहपालना गर्ने कुनैमा केही यदि त्यस्तो भइहाल्यो भने पनि त्यहाँ फेरि माकुरा समूह त्यो जीवितै रहन्छ, उसले फेरि पनि त्यो उसमा चाहिँ मिलाउने कामहरू चाहिँ फेरि पनि गरिरहेका हुन्छ।
तपाईँहरूको यो विधिहरू हुन्छ, त्यो विधिमा आउनुको लागि उहाँहरूलाई एक किसिमको भनौँ न आफ्नो समस्या हो आफैले नेतृत्व गर्ने भनेर चित्त बुझाएर आउँछन् कि या तपाईँहरूसँग अब भनौँ न एउटा आशा अपेक्षाको कुराहरू हुनसक्छ उहाँहरूले जस्तो अब
होइन। एउटा कुरा चाहिँ यो दिगो शान्ति रेडियो कार्यक्रम जुन तपाईँले चलाइरहनु भएको छ शुक्लाखाँडा रेडियोले, शुक्लाखाँडा रेडियोबाट चाहिँ धेरै श्रोताहरू सुन्दा रहेछन्। त्यो त्यसबाट सुनेर पनि हामी कहाँ मतलब चाहिँ हाम्रो केसमा पनि आइदिनु पऱ्यो भनेर हामीलाई फोन गरिराख्नु हुन्छ, ल्यान्डलाइन नम्बरहरू नै भन्नुहुन्छ त्यस कार्यक्रममा। त्यसबाट चाहिँ धेरै प्रभावकारिता चाहिँ भएको छ। अनि त्यो कार्यक्रम सुनिसके पछाडि मैले अहिले काम गरिरहेको द्वन्द्वमा तपाईँकै रेडियोबाट सुनेर त्यहाँको प्रहरीले चाहिँ हामीलाई चाहिँ कार्यालयमा फोन गर्नुभयो, त्यसपछि हामी त्यहाँ गयौँ। अब कुरोकानी के हुँदो रहेछ भने द्वन्द्व भन्ने बित्तिकै अब हामी धेरै ठुला युद्धहरू काटमारहरू त्यस्ताहरूलाई मात्रै बुझ्दोरहेछौँ, तर अलिकति हुने मनमुटाव र अलिकति फरक विचार राख्ने कुरालाई पनि द्वन्द्व भनेर चाहिँ बुझिँदो रहेछ। त्यो हाम्रै वरिपरि हुँदो रहेछ, तर हामीले त्यति ख्याल नगर्दा ले मात्रै हामी चाहिँ मतलब द्वन्द्व चाहिँ के हो कसो हो भन्ने कुराहरू नबुझिरहेका हुँदो रहेछौँ। र खास गरी चाहिँ अब यो हाम्रो दिगो शान्ति रेडियो कार्यक्रम सुनेर पनि धेरै कुराहरू आएका, त्यसपछि हाम्रो फिल्डमा तपाईँको यतापट्टि पर्सिया रामघाट रामनगरतिर बन्सा तपाईँको दिलासिनी सामुदायिक वनमा, यता जनजागरण जनचेतना र यो घलारीकै कालिका सामुदायिक वनमा धेरै कुराहरू चाहिँ भइसके पछाडि उहाँहरूको ओहोरदोहोर उहाँहरूको क्रियाकलापबाट पनि उहाँहरूले चाहिँ धेरै कुराहरू बुझ्ने भएको हुनाले त्यसबाट पनि धेरै सुसज्जित छन्। अब त्यो प्रक्रियाको बारेमा त पछि बिस्तारै उनीहरूले चाहिँ के प्रक्रियाहरूको बारेमा हजुरकै रेडियो कार्यक्रम मार्फत चाहिँ हामी बजाइरहेछौँ, हजुरले बजाउनु भएको छ त्यसैमा हुन्छ होइन, त्यही कुराहरू चाहिँ अब गर्दै जाँदा चाहिँ हुन्छ सर।
भर्खरै केही दिन अगाडि मात्रै सम्पन्न भएको सहयोगी समूह माकुरा समूहको तीन दिने क्षमता अभिवृद्धि तालिम के हो, यसको प्रभावकारिता, काम कर्तव्यका बारेमा कञ्चनपुर जिल्ला फेकोपनका अध्यक्ष तथा प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण अभियानकी अभियानकर्ता लक्ष्मी सावसँग हामीले कुराकानी गरेका छौँ। प्रस्तुत छ उहाँसँगको हाम्रो कुराकानी।
अब यो खास गरी शुक्लाभट्टा नगरपालिका वार्ड नम्बर 12 बसन्तपुरमा रहेको जनजागरण सामुदायिक वनभोक्ता समूह र त्यहाँको बाढी पीडित समुदाय बीच अस्थायी बसोबास सम्बन्धी द्वन्द्वमा प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण नेपालले अहिले काम गरिरहेको छ भनौँ, प्रक्रियागत रूपमा हामी काम गरिरहेका छौँ। र यसमा खास गरी विगत 11 वर्षदेखिको जुन लामो द्वन्द्व छ त्यसलाई चाहिँ एउटा सहजीकरणको लागि, जुन अस्थायी बसोबास सम्बन्धी द्वन्द्व छ त्यसलाई चाहिँ सहजीकरण गर्नको लागि त्यसलाई चाहिँ एउटा छलफलको माध्यमबाट छलफल एउटा पुलको काम गर्ने जुन माकुरा समूह छ समुदायबाटै छनौट भएर आएको, अब तिनलाई चाहिँ तिन दिनसम्म यो माकुरा समूह क्षमता विकास गोष्ठीमा यो प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण प्रक्रिया बमोजिम कसरी काम गर्ने त, जस्तै यो द्वन्द्व के हो होइन, द्वन्द्वलाई चाहिँ हामी समुदायमा कसरी बुझ्छौँ, त्यस्ता शब्दहरू के हुन्, त्यसपछि यो द्वन्द्व नक्साङ्कन कसरी गर्ने, अनि त्यसपछि द्वन्द्व नक्साङ्कन गरिसकेपछि त्यसलाई चाहिँ कसरी एउटा संवादमा संवाद प्रक्रियाको बारेमा कसरी द्वन्द्वरत पक्षहरूसँग हामीले संवाद गर्ने, त्यस्ता तौर तरिकाहरू के हुन् र यो हाम्रो समस्या कसरी बुझ्ने त, देखिएको कुरा एउटा हुन्छ लुकेको कुरा चाहिँ अर्को हुन्छ, त्यो चाहिँ विषयगत सवाल र सम्बन्धजन्य सवाल त्यसलाई भनिन्छ होइन, भन्ने बारेमा चाहिँ उनीहरूलाई प्रष्ट गराउनको लागि र उनीहरूको क्षमता स्तर बढाउनको लागि चाहिँ हामीले प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालले अहिले बसन्तपुरमा यो सिद्धनाथ आधारभूत विद्यालयको प्राङ्गणमा माकुरा समूह क्षमता विकास गोष्ठी हामीले सम्पन्न गरेका छौँ। अब खास गरी यो तालिम समापन भइसके पश्चात द्वन्द्व रूपान्तरण केन्द्र नेपालले आफैले चाहिँ हामीहरू सहजकर्ताहरू त्यहाँ गएर एउटा सहजीकरण गर्ने काम गरिरहेछौँ भनेपछि अब चाहिँ माकुरा समूहको नेतृत्वमा त्यो सबै कामहरू आगामी दिनमा गरिने सम्पूर्ण कामहरू चाहिँ उहाँहरूको अगुवाईमा गर्छौँ। उहाँहरू चाहिँ अब कार्यजना बनाउनुहुन्छ भनौँ, अब यो द्वन्द्वरत पक्षहरू कहाँ अब सुरुमा प्रक्रिया प्रस्तावको लागि हामीले भेट्नुपर्ने हुन्छ। यो चाहिँ अब कुन पक्षलाई कहिले भेट्ने, कसरी भेट्ने, अब कहाँ भेट्ने, होइन कसले पत्रचार गर्ने, कसले चाहिँ छलफल गर्ने, कसले टिपोट गर्ने, कसले सहजीकरण गर्ने भनेर उहाँहरू चाहिँ त्यसरी उहाँहरू कार्यजना बमोजिम त्यसपछि मात्र अब फिल्डमा जानुहुन्छ भनौँ।
कसरी छलफल गर्नुहुन्छ त त्यो यिनै माकुरासम्म आउन सक्यो भने द्वन्द्वलाई चाहिँ राम्रो समाधान गर्न सकिने अवस्था रहन्छ भन्ने किसिमको?
अब यो माकुरासम्म हामीले भन्दा पनि अब समुदायलाई नै आफैले छनौट गर्छ भनौँ, होइन माकुरासम्ममा हुनुपर्ने गुणहरू अब केही हामी अब यस्तो यस्तो मान्छे चाहिँ हुनसक्छ भनेर केही सहजीकरण मात्र हामी गर्छौँ भनौँ। समुदायसँग छलफल सुरुको सूचना सङ्कलनहरू गरिसकेपछि सूचना सङ्कलन त्यसपछि यो द्वन्द्व नक्साङ्कन गरिसकेपछि हाम्रो यो द्वन्द्वमा चाहिँ पुलको काम गर्ने एउटा सहयोगी व्यक्ति, अब स्वयंसेवी व्यक्ति, एउटा सामाजिक भावना भएको सबै समुदायले चाहिँ विश्वास गर्यो चाहिँ यो द्वन्द्वमा चाहिँ काम गर्न सक्ने भनौँ न, त्यो चासो भएको हाम्रा सहयोगीहरू तपाईँहरूले चाहिँ त्यस्तो कुन मान्छेलाई चाहिँ यो द्वन्द्वमा सहजीकरण गर्यो भने सजिलो हुन्छ त भनेर समुदायलाई नै सोधेर समुदायबाट नै आएका त्यस्ता नामहरू हामी सङ्कलन गर्छौँ। अब हामीले भन्दा पनि समुदायबाट नै आएका नामहरू समुदायलाई नै मुख्य गरी उनीहरूलाई अब माकुरासम्म छनौट गरेको हुन्छ, नामहरू सङ्कलन चाहिँ हामी गर्छौँ। मान्छे छान्ने काम, नाम दिने काम चाहिँ समुदाय आफैले गर्नुहुन्छ।
समुदायबाट आएका नामहरूलाई तपाईँहरूले चाहिँ छनौट गरेर उहाँहरूबाटै छनौट भइसकेको नामहरूलाई चाहिँ तपाईँहरूले एउटा भनौँ न माकुरासम्म निर्माण गरेर उहाँहरूको क्षमता अभिवृद्धिको लागि 3 दिने तालिम दिने, होइन
हजुर।
अब फर्दर उहाँहरू फर्किसके पछाडि जुन द्वन्द्वमा काम गराउनु भएको छ त्यो द्वन्द्वमा अब काम गर्दाखेरि उहाँहरू के परिपक्व भइसक्नु भएको जस्तो महसुस गर्नुहुन्छ तपाईँहरूको 3 दिने तालिम पाइसके पछाडि?
परिपक्व भन्दा पनि अब केही सामान्य जानकारी मात्र हुन्छ भनौँ, होइन अब हामी यो अभियानमा हिँडेको धेरै वर्ष भयो अहिले हामी आफै पनि त्यति धेरै परिपक्व छैन भनौँ, होइन अब यो सिकाइ भन्ने कुरा अब आजीवन जिन्दगीभर चलिरहन्छ भन्छ, होइन त्यस कारण अब उनीहरू जब अहिले 3 दिनको तालिमबाट केही सामान्य जानकारीहरू पाउनुभएको छ केही विषयवस्तुबारे यो तालिमबाट भनौँ, होइन र भोलि आगामी दिनमा हामीले काम गर्दै जाँदाखेरि अझ यो प्रक्रियामा पोख्त हुँदै सिक्दै अनुभव गर्दै जानुहुन्छ भनौँ, होइन हरेक चरणमा अब प्रक्रिया प्रस्ताव छ, अहिले सुरुको चरणमा हुनुहुन्छ भनौँ, होइन त्यसपछि साझा सवाल छ अनि त्यसपछि मात्र हो साझा विकल्पमा छलफल हुने भनौँ। अब माकुरासम्ममा बैठकमा त्यस्तो अस्पष्ट भएका कुराहरू स्पष्ट हुँदै पुनः समुदाय कहाँ जाने, समुदायबाट आएका चुनौतीहरूको बारेमा पुनः माकुरासम्म बैठकमा छलफल गर्ने र पुनः त्यसरी अब माकुरासम्मबाट पनि त्यसमा पनि छलफल हुन्छ भनौँ।
टोटल कतिजना जति हुनुहुन्छ सङ्ख्यामा अहिले तपाईँहरूले तालिम दिएका मध्ये कतिजनालाई तालिममा सहभागी गराउनु भयो?
अब तालिममा त हामीले 25 जना जति हामीले सहभागी गराएका थियौँ भनौँ, होइन तर अब अरू यो द्वन्द्वरत पक्षहरूबाट पनि थिए। माकुरासम्म चाहिँ अहिले 15 जना हुनुहुन्छ।
15 जना जति माकुरासम्मलाई चाहिँ तपाईँहरूले अब म यो माकुरासम्म विशेष गरी तपाईँहरूको यो जुन प्राकृत नेपाल द्वन्द्व रूपान्तर केन्द्र नेपालले चाहिँ जुन एउटा यो जुन अभियान चलाएको छ प्राकृतिक द्वन्द्व रूपान्तर अभियान, होइन यसलाई चाहिँ बढीभन्दा बढी जोड चाहिँ हरेक समुदायमा हामीले सोध्यौँ, हामीले काम गरिरहेका डोटी डलदरा होइन त्यसै गरी कैलालीमा पनि माकुरासम्म नै एक्टिभ हुन सक्यो भने प्राकृतिक द्वन्द्व रूपान्तर गर्नको लागि हामीलाई धेरै सजिलो हुन्छ भन्ने कुरा गर्छन्। तपाईँहरूले पनि त्यो महसुस गर्नुभएको छ?
अवश्य पनि हामीले गरेका छौँ भनौँ, होइन यो अहिले नेपालमा नयाँ यो विधि पनि हो, स्पाइडर एप्रोच भनेर भनिन्छ, होइन अरू संस्थाहरूले भन्दा पनि प्राकृतिक स्वतन्त्र रूपान्तरण केन्द्र नेपालले यो यस यो विधि अप्नाइरहेका छौँ, एकदमै सजिलो भनौँ। जुन अब एउटा के हुन्छ भने सबभन्दा ठुलो त विश्वास हो द्वन्द्वमा, विश्वास भयो भने काम गर्न एकदमै सजिलो हुन्छ भनौँ। अब यो समुदायका मान्छेहरूले आफैले छानेका जुन व्यक्तिहरू माकुरासम्ममा हुनुहुन्छ, होइन उहाँहरूले उहाँहरूको अगुवाईमा त्यसरी छलफल बैठक हुन्छन् भने चाहिँ आफ्नो समुदायलाई जुन आफूले विश्वास गरेको मान्छेले नै त्यसको नेतृत्व गरिरहेछ भनेपछि उहाँहरू पनि छलफलमा आउनुहुन्छ, सहभागी हुनुहुन्छ, आफ्नो कुरा राख्नुहुन्छ, होइन अलि चासो देखाउनुहुन्छ भनौँ। त्यस कारण यो नेपालमा नै यो स्पाइडर एप्रोचको माध्यमबाट जुन प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्र नेपालले अहिले विभिन्न प्राकृतिक स्रोतमा भएका द्वन्द्वहरूमा चाहिँ काम गरिरहेको छ भनौँ होइन, एकदमै सजिलो भएको छ होइन। अरू अरू संस्थाहरूले पनि अब यो विधि चाहिँ एकदमै ठिक छ है भनेर यसको अनुसरण गरिरहेको अवस्था छ भनौँ।
अछाम जिल्लामा पनि प्राकृतिक स्रोत द्वन्द रूपान्तर केन्द्र नेपालले विभिन्न गतिविधिहरू गर्दै आइरहेको छ। अछाम जिल्लामा भइरहेको कामको अवस्था अनि प्रभावकारिताका बारेमा हामीलाई जानकारी गराउँदै हुनुहुन्छ यहाँका राष्ट्रिय स्रोत व्यक्ति टङ्क भण्डारी। प्रस्तुत छ उहाँसँगको हाम्रो कुराकानी।
अछाम जिल्लाको हकमा प्राकृतिक स्रोत द्वन्द रूपान्तर केन्द्र नेपालले 2072-12-17 गतेदेखि अछाम जिल्लामा 3 सामुदायिक वनमा वनको विवादमा काम गरिरहेको छ। जुन अम्सेन सामुदायिक वन उता समूह र डाँडाबाडा सामुदायिक वन उता समूह, जुन मेलले गाउँपालिका र बर्दादेवी बाल्मी गाउँपालिका, त्यसपछि गरिमाई सामुदायिक वन उता समूह, ढकारी पाँचको भौरे गाउँ टोल्डोको डाँडा टोल बिचको सम्बन्धी विभाग, त्यस्तै अर्को तेस्रो नम्बरमा मेलले गाउँपालिका नन्देगडा वडा नम्बर 7 बुढाबाडा सामुदायिक वनको नन्देगडा गाविसको वडा नम्बर 4 र 7 सिमाना विवादमा 3 सामुदायिक वनको विवादमा काम गरिरहेको छ। अब अहिले समग्र रूपमा हेर्दा अम्सन सामुदायिक वन र बुढाबाडा सामुदायिक डाँडाबाडा सामुदायिक वनको विवादलाई हेर्दाखेरि हामी विकल्पको विकल्प छनौटमा पुगिरहेका छौँ। त्यस्तै गरिमाई सामुदायिक वन समूहको विवाद हेर्दा साझा सवाल पारित भएको छ र बुढाबाडा सामुदायिक वन समूहको विवादलाई हेर्दा प्रक्रिया प्रस्ताव पारितको संयुक्त बैठक सम्पन्न भएको छ। पञ्च मुखिया गाउँठाउँका अध्यक्षहरू थालु भला दिनहरूबाट झगडाहरूले मिलाइदिन्थे भन्ने ना मान्छे एउटा पुरानो संस्कार जुन थियो त्यसले गर्दा उहाँहरूलाई सोद्धाखेरि अनि तपाईँहरूको पुरानो प्रक्रिया जुन झगडा मिलाउने प्रक्रिया र अहिले हामीले मिलाउने प्रक्रिया के छ भन्दा उहाँहरूले 2-4 हामीले तपाईँले मान्नुपर्छ भनेर जबरजस्ती गरिन्थ्यो अनि त्यो जबरजस्ती गरेर त्यहाँ मिलाएको मिले जस्तो देखिन्थ्यो। तर यता आउँदाखेरि हामीलाई त्यो भित्री मनमा एउटा बाहिर मन एकदम खुसी भए पनि भित्री मनमा अट्किरहन्थ्यो। तर यो जुन तपाईँहरूको अभियान छ यो अभियानले साँच्चै नै यो त दुवै पक्षका मान्छेहरूसँग धेरै संवाद गर्ने धेरै छलफलहरू गर्ने अनि यो फाटेको मनलाई एउटा संवादको सिंहले सुन्नुपर्छ भन्ने हाम्रो जुन प्राकृतिक स्रोत द्वन्द रूपान्तरण अभियानको हाम्रो कार्यकारी निर्देशक सुसन्दले भन्नुहुन्छ। यो अभियानको जुन एउटा शब्द छ यो शब्दले साँच्चै नै उहाँहरूलाई बोल्दा अनि उहाँहरूले भन्नुहुन्छ सर हामी त पहिले तपाईँहरूसँग यो अड्डा र अदालतमा तारिख थाम्न पनि जान्थ्यौँ तर अहिले त तपाईँहरू हामी कहाँ आएर यो एउटा संवादको माध्यमबाट यति राम्रो कार्यक्रम गरिदिनु भयो भन्दा एकातिरबाट खुसी हुनुहुन्छ। अर्को कुरो उहाँहरूलाई कन्भिन्स गर्ने कुराहरू समन्वयकारी भूमिका जब बढी हाम्रो समन्वय रिलेटिभ जब हुँदैन सर समन्वय नगरेर उहाँहरूले जुन तपाईँले भन्नुभयो अब एउटा मिटिङमा अहिले एनडिआईहरूले सानो एउटा मिटिङमा काम गर्दा मिटिङमा बोलाउँदाखेरि पनि उहाँहरूलाई भत्ता दिने त्यस्तो त्यस्तो चलनहरू गाउँमा बनाएको छ। तर हाम्रो यो अभियानले हामीले जति सिकेका कुराहरू छन् त्यो सिकेका कुराहरूलाई उहाँहरूसँग व्यवहारमा उतारेर उहाँसँग कुरा गर्ने जुन संवाद डाइकोलोजी जुन छ त्यसले गर्दाखेरि अहिलेसम्म उहाँहरू आफै आउनुहुन्छ। तर अब कोही कोही मान्छे सबै मान्छे एक किसिमको हुँदैनन् कसैले है यो कहाँ झगडा मिलाउँछन् भन्ने कुराहरू पनि हेरिदिन्छन् तर पछि ती मान्छेहरू पनि बिस्तारै कन्भिन्स भएर अब यो अभियानमा अहिलेसम्म अभियान हाम्रो लागि हो यो त संस्थाको लागि होइन कर्मचारीहरूको लागि होइन भनेर उहाँहरू हामीप्रति प्रतिबद्धता भएको देखिन्छ तिनवटा विवादमा।
भनौँ न द्वन्द्व त एउटा आफैमा एक किसिमको समस्या हो होइन, हाम्रो समस्या एउटै हो हामीले चाहिँ यो समस्या समाधान गर्नुपर्छ भन्ने किसिमको कन्भिन्स जुन गर्नुहुन्छ त्यति बेला उहाँहरूलाई उहाँहरूबाट आउने नकारात्मक कुराहरू के पाउनुहुन्छ तपाईँहरूले खास गरी
उहाँहरूबाट? अब सकभर त उहाँहरूले पहिले नै अब त्यो यो एउटा हामीले जहाँसम्म काम गर्दा गर्दै विश्वास गर्ने कुराहरू भयो। अब अलिकति यो कानुनी प्रक्रियाका कुराहरूमा जस्तै नाप्नक्साका कुराहरू हुन्छन् नाप्नक्साका कुराहरू अब अमिनले मात्र त्यो सिमानाको कुराहरूमा अमिनले मात्रै छुट्याउने सम्भावना हुन्छ त्यसमा उहाँहरूलाई अब हामी उहाँहरूको सोच के हुन्छ भन्दा यो उहाँहरूले अमिनलाई दिनुहुन्छ अनि उहाँहरूले त्यो अमिनसम्म समन्वय गरेर हाम्रो सिमाना छुट्याइदिनुहुन्छ भन्ने किसिमको एकातिर त्यस्तो आवाज पनि आउँछ। अर्कोतिर अब मैले अघि नै यहाँहरूले राखेँ अब उहाँहरूले यो समस्या हाम्रा लागि हो हामीले आफै गर्नुपर्छ भन्ने उहाँहरूले महसुस भएपछि त्यसमा सजिलो नै हुन्छ, नभएपछि तपाईँले भने जस्तै एक यता पूर्वतिर एक पश्चिमतिर साँच्चै नै अब त्यो अलिकति तपाईँले भने जस्तै गाह्रो पनि हो। तर अब अहिले यो अनसनकै हकमा कुरा गर्दाखेरि त्यो अमिनले सिमाना एकपटक छुट्यायो फेरि छुटिसकेपछि दुवै पक्षले हामी 45 सालको नाप नक्सा अनुसार नै जान्छु सहमति गर्छु भन्ने कुराहरू दुईटै पक्षको सहमति मान्य पनि गरिसकेपछि फेरि अनि ल्याएर हामीले त्यो नाकनक्सा सुताउँदाखेरि अहिले फेरि एउटा एउटा ब्लकमा यता अनुसन पुरानो अहिलेको बन्नीगढी गाउँपालिकाको अलिकति सामुदायिक मनको जग्गा अलिकति भित्र जाँदाखेरि फेरि त्यहाँनिर अलिकति अप्ठ्यारो आएको छ अहिले अब फेरि अप्ठ्यारो आउँदाखेरि अमिनलाई त्यो अमिनलाई लिएर फेरि अब नाच्नु पऱ्यो भन्दा एकातिरको यो उल्लु पक्षको अनुसनको पक्ष आवाज आएको छ भने डाँडाडाँडाको के छ भन्दा हामी जति पटक नाचे पनि यस्तै छौँ तर हामी अब यो अमिन ल्याएर खर्च गर्ने पक्षमा छैनौँ भनेर त्यस्तो किसिमको पनि छ।
अब त्यो अडान राख्ने मान्छेहरूलाई तपाईँहरूले कसरी डिल गर्नुहुन्छ, के भन्नुहुन्छ उहाँहरूलाई?
हो, एकदमै समस्या नै रहेछ। अब अडान राख्ने मान्छे अब अहिले अस्ति पनि मैले आफै गएर यताको वडा अध्यक्ष कुलबहादुर सेट्टी जुन अन्तिम सामुदायिक वनको क्षेत्रमा बोल्नुहुन्छ, उताको पल्लो डाँडाबाडा सामुदायिक वनको अध्यक्ष नरबार गुला हुनुहुन्छ, उहाँहरू दुईजनासँग पनि मैले आफ्नो व्यक्तिगत तरिकाले अब यो एउटा गाउँपालिकामा पनि न्यायिक समिति तपाईँहरूसँग गठन भएको छ, अन्तिममा यो न्यायिक समितिले पनि हामीले सहयोग गर्नुहुन्छ, तपाईँहरू दुईटै वडा अध्यक्षहरूले कम्तीमा अब यसलाई सहज वातावरण कसरी गर्न सकिन्छ भनेर मैले अस्ति एउटा प्रतिनिधिको हकले पनि उहाँहरूसँग दुईजना पनि कन्भेन्स गरेर अब सायद म पनि तपाईँको यो यसपछि लगत्तै सत्ता हुन्छ होला त फिल्डतिर उहाँहरूसँग कुरा गरेर अब एक दुई दिनभित्र फेरि दुईटै पक्षका केही मान्छेहरू र माकुरा समूहका मान्छे राखेर कसरी अगाडि बढ्न सकिन्छ भन्दा यो उहाँहरू जनप्रतिनिधिहरूसँग अहिले समन्वय गरिरहेको छौँ।
अहिले वर्तमान अवस्थामा अब स्थानीय निकायको चुनाव पनि भयो होइन देशमा, जसले गर्दा स्थानीय लेभलका नेताहरू पनि अहिले तपाईँहरूको उसमा हुनुहुन्छ, जिल्ला जिल्लामा हुनुहुन्छ, गाउँ गाउँमा पनि होइन हुनुहुन्छ भने अब उहाँहरू भइसके पछाडि तपाईँहरूलाई कतिको सजिलो अप्ठ्यारो छ काम गर्न, कतिको भनौँ न एउटा स्थानीय निकायबाट जितेर आएका उम्मेदवारहरूले कति सपोर्ट गर्छन् तपाईँहरूलाई यो प्रोसेसमा, यसो हाम्रो समस्या हो हामी यो समस्यामा यसरी काम गर्छौँ भन्दा उहाँहरूको सपोर्टको कुराहरू के रहन्छ?
अब अस्ति नै सायद यो सरले पनि थाहा पाउनु तपाईँले पनि थाहा पाउनु होला, डोटी डलेदुरा र बर्दिया बाँकेतिर पनि यो जनप्रतिनिधिहरूसँग जनप्रतिनिधिहरूलाई बधाई तथा प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण कार्यक्रम सम्बन्धी अनुगुण गोष्ठी भनेर उहाँहरू चार पाँचवटा जिल्लामा अहिले सुदूरपश्चिमको पनि उहाँहरूले कार्यक्रम सञ्चालन गर्नुभएको छ, तर असममा अहिले तत्काल चुनावको उसले गर्दा यो एक दुई चार दिनपछि मात्रै गर्न सकिने भन्दा अस्ति चुप सर पनि डोटीबाट फिर्ता हुनुभएको छ। अब त्योभन्दा अगाडि हामीले अब यसपछिको कार्यक्रम र अहिले गर्नुपर्ने कार्यक्रम कुन कुन क्षेत्रमा गर्ने, कुन कुन नगरपालिकामा गर्ने भन्दा प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालले एउटा बजेटको सिलिङ गरेको दिएको थियो, त्यो बजेटको सिलिङ हामीले मेल्ले गाउँपालिका, साईनगर नगरपालिका, ढकारी गाउँपालिका र बान्नीगढी गाउँपालिकामा आगामी दिनका लागि कार्यक्रम गर्न कसरी गर्न सकिन्छ भन्दा उहाँहरूसँग समन्वय गरेर उहाँहरूको गाउँ परिषदमा हामीलाई एउटा बजेट विनियोजनमा अथवा त्यो गाउँ परिषदको योजना तर्जुमा पनि हामीलाई आमन्त्रितको रूपमा बोलाएर उहाँहरूले तपाईँहरूले के गर्ने योजनाहरू के छन् भनेर हामीले त्यो प्रस्तुत पनि गरेका छौँ। अब पक्कै नै अब यसपछिको यो जिल्ला स्तरीय अनुगमन गोष्ठी गरिसकेपछि हामी जति जनप्रतिनिधिहरूसँग यो अनुगमन गोष्ठीले पनि पक्कै पनि हाम्रो समन्वयको बाटो अलिकति फराकिलो बनाउनेछ भन्ने आशय छ। यसरी समन्वय गरेर जाँदाखेरि सजिलो पनि छ, तर समन्वय नगरी विगतका दिन जस्तो गरेर अगाडि बढ्न चुनौती पनि छ।
जस्तो विगतका दिनमा के हुने गरेको थियो तपाईँहरूले, अहिले भन्नुभयो नि विगतका दिन जस्तै भनेर?
विगतको दिनमा अब हामी जहाँ सामुदायिक वनका समूहहरूले निवेदन लिखित निवेदन दिएका थिए, त्यो निवेदनका आधारमा गाउँ विकास समितिको सचिव र त्यो गाउँ विकास समितिका राजनीतिक दलका मान्छेहरूलाई बोलाएर पूर्व तयारी मिटिङ गरेर उहाँहरूलाई संस्थाको बारेमा जानकारी, संस्थाले गर्ने अभियानको बारेमा जानकारी र यो विवाद तपाईँहरूको यो गाउँ विकास समितिमा हो कि होइन भन्दा उहाँहरूलाई एउटा प्रतिबद्धता जस्तो गर्ने, एक दिने कार्यक्रम गर्ने हामीले पहिले त्यस्तो थियो सिस्टम। अब अहिले जिल्लामा जिल्ला समन्वय समिति अनि नगरपालिकाका मेयर उपमेयर र जिल्ला समन्वय समितिका सदस्यहरू राखेर उहाँहरूसँग संस्थाको पुरा अभियानको बारेमा, संस्थाको सबै कुराहरूको बारेमा र यो कार्यक्रमको बारेमा उहाँहरूलाई घोषणा गर्ने र उहाँहरूलाई बधाई ज्ञापन गर्ने, त्यसपछि आगामी दिनमा अब कसरी समन्वय गरेर जान सकिन्छ भनेर त्यसो गर्दा राम्रै नै होला। पहिले गर्ने भनेको मैले जुन भने एउटा गाविस सचिवको नेतृत्वमा अथवा गाउँ विकास गाउँपालिका गाउँ विकास समितिको प्रतिनिधिको हकमा कर्मचारीको हकमा त्यसरी राखेर जाने अगाडिको प्रक्रिया त्यो नै थियो।
टङ्कजी अब यो तपाईँहरूको सामुदायिक वनसँग रिलेटेड भएर यो महासङ्घ छन्, जो सामुदायिक वनको महासङ्घसँग पनि रिलेटेड हुनुहुन्छ तपाईँहरू, त उहाँहरूसँगको तपाईँहरूको कोअर्डिनेसन कस्तो रहन्छ? वन पनि छ अब नेपाल सरकारसँग सम्बन्धित होइन, नेपाल वन छ, यो वन र तपाईँहरूको महासङ्घ अनि तपाईँको लिङ्कअप के हुन्छ? तपाईँहरूको यो तिनवटा समूहको कसरी तपाईँहरू अगाडि बढ्नुहुन्छ खास गरी द्वन्द्वमा?
अब यो अलिकति तपाईँले ठ्याक्कै क्वेसन जटिल पनि छ सर। अब जस्तै वनको कुरामा हेर्दाखेरि अहिले स्थानीय निकायलाई नै सामुदायिक वनको अवधारणा स्थानीय निकायलाई कतिसम्म दिने भन्ने कुराहरूमा पनि अहिले कार्यनीति त्यस्तो खासै अब नगरपालिका गाउँपालिकाहरूमा पुगेको छैन। तर हामी महासङ्घसँग आबद्ध भएकोले जस्तै जिल्ला वन अधिकृतसँग अनि इलाका वन कार्यालयका रेन्जर्स सरहरूसँग उहाँहरूसँगको सम्बन्ध महासङ्घको र जिल्ला वन कार्यालयको अहिलेसम्म हाम्रै अहिलेसम्म जुन छ यो सम्बन्धले गर्दा पनि हामीलाई सजिलो छ। तर अब भोलिका दिनहरूमा अब महासङ्घको पनि अवधारणा अब जस्तै गाउँपालिका गाउँ महासङ्घ त्यसपछि जिल्ला समन्वय समिति के के रहने यसको पनि स्पष्ट नीति अहिलेसम्म पुगेको छैन। त्यसैले अब यो जिल्ला वनको र क्षेत्र वनको जुन अहिले समन्वय छ यो समन्वयले गर्दा अब अप्ठ्यारो महसुसमा कानुनी प्रक्रियाका बारेमा उहाँहरूले हामी तपाईँहरूलाई आवश्यक गर्छौँ, तपाईँहरूलाई हाम्रो कहाँनिर आवश्यकता हुन्छ हामीसँग समन्वय गर्नुहोस् भनेर अब जिल्ला वन अधिकृत ज्यू र हाम्रो इलाका वन कार्यालयका प्रत्येक कर्मचारीहरू सरहरूले पनि हामीलाई तपाईँहरूलाई सहयोग गर्छौँ, जहाँनिर आवश्यक हुन्छ त्यहाँनिर हामी तयार छौँ भनेर उहाँहरूले हामीलाई पनि त्यसरी आश्वासन दिलाउनु भएको छ। अब भोलिका दिनहरूमा गर्दै जाँदाखेरि अब कहाँनिर समस्या आउँछ अब अहिले ठ्याक्कै त्यो एउटा अनुसनको इक्जाम्पल भयो तपाईँलाई मैले त्यही राखेँ। अब यता गरिमाईको एउटा उपभोक्ता नै 45-46 घरधुरी नै उपभोक्ता बन्नबाट वञ्चित छन् अनि उता दुईवटा वडाको सामुदायिक वन बन बन्ने ठाउँमा एक वडाले त्यसरी एकलौटी रूपले बनाएको छ तर गाह्रो छ। त्यसरी कसरी हुन्छ अब जहाँसम्म हामी समन्वय गरेनै यो जिल्ला समन्वय समितिको मिटिङमा पनि ती कुराहरूलाई समस्याहरूलाई यहाँ राख्छौँ। त्यो समन्वय समितिले पनि एउटा त्यो निकासका लागि एउटा विकल्प तयार गर्छ होला।
अब यी जुन तपाईँहरूले गरिरहेको काम तिनवटा समूहमा सामुदायिक वनमा जुन काम गरिरहनु भएको छ यिनीहरूको कहिलेसम्म तपाईँहरू चाहिँ अब यो सहमति नजिक पुग्न सक्ने भावी योजना रहन्छ? तपाईँहरूको के हुन्छ कार्ययोजना, कसरी चल्नुहुन्छ तपाईँहरू?
अब हामीले हाम्रो टिमको यो अस्ति पनि हामीले मोडुलर यो के अरे हाम्रो क्षेत्रको टिम र त्यसपछि केन्द्रको टिममा पनि हामीले मिटिङ गर्दाखेरि अब यो अहिले यो यो जुन स्थानीय निकायको चुनाव र अहिले सङ्घ र प्रदेशको चुनावले जुन अलिकति काम गर्ने वातावरण तपाईँ हामीलाई पनि थाहा छ यो अलिकति चुनावी माहौलमा देश गइरहेको बेला यो ठ्याक्कै हाम्रो कार्यक्रम अनुसार कार्यक्रम अगाडि बढ्न नसकिएकोले हामी डिसेम्बरसम्म अब यो प्रोजेक्ट नै डिसेम्बरसम्म हो हामीले गर्नुपर्ने पहिलो फेज डिसेम्बरभित्र हामी रूपान्तर गर्छौँ भन्ने आशा छ। तर अब अलिकति यो चुनावले गर्दा चुनौती पनि छ। अब समुदायसँग काम गर्दाखेरि मान्छे आफ्नो पार्टी आफ्नो सिद्धान्ततिर पार्टीको प्रचारतिर छन् अब हामीले गएर काम गर्दाखेरि त्यहाँनिर अलिकति अवरोध आइरहेको छ। त्यसैले डिसेम्बर जस जनवरीसम्म हामी तिनवटामा दुईवटा विवादलाई त रूपान्तर गर्छ हुन्छ भन्नेमा हामी पुगेका छौँ। अब समयले मैले तपाईँलाई भने यो चुनावले गर्दा सायद अब अलिकति लम्बिन पनि सक्छ।
अब अन्तमा जहाँ जाँदै प्राकृतिक द्वन्द रूपान्तरण केन्द्रका तर्फबाट यी सामुदायिक वनमा जुन द्वन्द्वहरूमा तपाईँले काम गरिरहनु भएको छ उहाँहरूलाई मेसेजका रूपमा अन्तमा के भन्न चाहनुहुन्छ टङ्कजी?
अन्तमा प्राकृतिक द्वन्द रूपान्तरण केन्द्र नेपालले जुन बहुसरकारवाला विवाद र एकल विवादहरूमा जुन काम गरिरहेको छ विशेष गरी हामी अछामको हकमा बहुसरकारवाला विवादमा काम गर्छौँ। अब विवादमा हामी काम गरिरहेका छौँ उहाँहरूले आफ्नो विवादलाई आफै समस्या सुल्झाउनुपर्छ भन्ने एक त उहाँहरूले हामीसँग समन्वयको माध्यमबाट हामीसँग कोर्डिनेसन गर्नु आवश्यक छ। अर्को कुरो जुन गाउँपालिका नगरपालिकामा न्यायिक समिति बनेका छन् अब यो प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालले सधैँ यो आफूले संस्थाले नै कार्यक्रम ल्याएर यो कार्यक्रम गर्नुभन्दा पनि गाउँपालिका न्यायपालिकाहरू न्यायपालिकाबाट पनि न्यायपालिकाले कम्तीमा न्यायिक समितिले अब सानातिना भएका स्रोत प्राकृतिक स्रोतमा भएका विवादहरूलाई कसरी रूपान्तरण गर्न सकिन्छ भनेर उहाँहरूले एउटा फन्डिङको व्यवस्था गरोस् र त्यो फन्डिङको व्यवस्था गर्दा हामीलाई पनि समन्वयको रूपमा काम गर्ने वातावरण सिर्जना गरोस् र त्यसमा सम्पूर्ण प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्र नेपालसँग जुन हामी विवाद हाम्रो रूपान्तर गरिदिनु पऱ्यो भन्दा हामीलाई जुन सहयोग गरिदिनु भएको छ र बाँकी विवाद जुन समुदायमा छन् उहाँहरूले पनि हामीसँग र गाउँपालिका को न्यायिक समितिसँग समन्वय गरेर यो साँच्चै नै यो फाटेको मनलाई सिउने अभियान बिग्रेको सम्बन्धलाई जोड्ने अभियानलाई एकदमै दिगो रूपमा उहाँहरूले स्थापना गर्न चाहनुहोस् भन्ने कुरा नै म राख्न चाहन्छु।
अछाम जिल्लाका राष्ट्रिय स्रोत व्यक्ति टङ्क भण्डारीसँगका यिनै भनाइहरूसँगै रेडियो कार्यक्रम दिगो शान्तिको समय सकिन लागेको छ। तपाईँ हाम्रो समुदायमा पनि यस्ता समस्या छन् भने हामीलाई फोन गर्नुहोस्। समस्या समाधानका लागि सम्पर्क गर्ने ठेगाना हो प्राकृतिक स्रोत द्वन्द रूपान्तर केन्द्र कञ्चनपुर, फोन नम्बर 0995251011। तपाईँलाई यो कार्यक्रम मन पर्यो कि परेन हामीलाई अवश्य बताउनुहोला। कार्यक्रमका बारेमा हामीलाई प्रतिक्रिया दिने ठेगाना हो रेडियो कार्यक्रम दिगो शान्ति, पोस्ट बक्स नम्बर 28, महेन्द्रनगर, कञ्चनपुर, वा 0995 2021 फोन गरेर पनि आफ्नो भनाई राख्न सक्नुहुन्छ। हवस् त, आजका लागि रेडियो कार्यक्रम दिगो शान्ति यहीसम्म। आउँदो बुधबार पछिको अर्को बुधबार फेरि तपाईँको रेडियोमा आजकै समयमा दिगो शान्ति बज्नेछ। नमस्कार।